नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज सेप्टेम्बर 27 अर्थात पर्यटन दिवस। आज पर्यटन दिवसको 45 संस्करण नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पर्यटन क्षेत्र मुलुकको आमदानी गर्ने एउटा महत्वपूर्ण क्षेत्रका रूपमा पनि रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे हामीसँग अन्तर संवादमा कुराकानीमा हुनुहुन्छ। हजुर मन्जु,
हजुर
स्वागत छ यहाँलाई,
धन्यवाद।
खास गरी अब पर्यटन क्षेत्रका सन्दर्भमा भनौँ न, वर्षभरि भएका कार्यक्रमहरूको समीक्षा गर्ने, आगामी कार्यक्रमहरू बनाउने र पर्यटनलाई कसरी बढ़ीभन्दा बढ़ी नेपालीको आयसँग जोड्न सकिन्छ, मुलुकको आयसँग जोड्न सकिन्छ भनेर हामी यो पर्यटन दिवसलाई त्यसरी पनि मनाउँदै आएका छौं। र अब त्यसको आज 45 संस्करण हुन त यो विश्व संस्करण हो, यद्यपि हामी पनि यसलाई निकै महत्वका साथ मनाउने गर्छौं। यसपालिको विश्व पर्यटन दिवसमा यहाँ मन्त्रीका रूपमा के हुनेछन्?
मुख्य कुनै पनि कुराको हामीले यहाँले भने जस्तो छलफल विश्लेषण गर्नुभन्दा पहिले यसको सैद्धान्तिक आधारमा क्लियर हुनुपर्छ, स्पष्ट हुनुपर्छ भन्ने लाग्छ मलाई। यसपटक 45 विश्व पर्यटन दिवसले पर्यटन र शान्ति भन्ने मूल नारा दिएको छ। मलाई के लाग्छ भने यो नारा हाम्रो नेपालका लागि बढी सार्थक छ, सान्दर्भिक छ, किनभने हामी आफ्नो सभ्यता कालदेखि नै हाम्रा वेदका ऋचाहरूले नै देव शान्ति, अन्तरिक्ष शान्ति, वनस्पति शान्ति जस्तो शान्तिको सन्देश छर्ने हाम्रो आफ्नो पृष्ठभूमि हो। र गौतम बुद्धको जन्म थलो लुम्बिनी नेपाल, त्यो दृष्टिकोणले पनि यो एउटा शान्तिको अग्रदूत, संसारभरि शान्तिको सन्देश फैलाउने एउटा सपूतको जन्मथलो पनि हो, शान्तिको भूमि पनि हो। त्यति मात्रै होइन, पछिल्लो दिनमा हाम्रै देशभित्र सुरु भएको द्वन्द्वलाई सहज ढङ्गले शान्तिपूर्ण रूपान्तरण गर्ने, शान्ति स्थापना गर्ने यो थलोको रूपमा पनि नेपाल हो। त्यसकारणले पनि यो पर्यटनसँग शान्ति जोडेर जुन अन्तर्राष्ट्रिय नारा बन्यो, अन्तर्राष्ट्रिय यस पटकको चाहिँ विषय बन्यो, त्यसले हामीलाई बढी सार्थक बनाउँछ। र हामी नेपालीले पनि यो त हामीले स्वामित्व लिन सक्ने यो नारा हो, र शान्तिको खोजी त नेपालमा मात्रै होइन, शान्तिको सन्देश त नेपालमा मात्रै होइन, यसको आवश्यकता बोध नेपालमा मात्रै होइन कि विश्वले नै गर्यो, अन्तर्राष्ट्रिय जगतले नै गर्यो, सिँगै मानव सभ्यताले गर्यो भन्ने कोणबाट हामीले चाहिँ एक प्रकारले आफू गौरवान्वित हुनुपर्छ भन्ने लाग्छ। अब यसलाई हामीले पर्यटन, यहाँले भने जस्तो यो व्यवसायसँग कसरी जोड्ने, पर्यटन व्यवसायलाई कसरी गुणस्तरीय बनाउने, नेपालले पर्यटन क्षेत्रबाट लिनुपर्ने लाभ कसरी लिने, जिडिपीमा यसको योगदान, यसको प्रतिशत कसरी बढाउने भन्नेमा चाहिँ हामीले यहाँले भने जस्तो विगतको समीक्षा गर्दै आगामी दिनमा नयाँ योजना, नयाँ कार्यक्रमहरू, नयाँ दृष्टिकोणहरू, नयाँ नीतिहरू चाहिँ लिएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
हजुर, जस्तो अब भनौँ न, हामी त परम्परादेखि नै अतिथि देवो भवको हाम्रो मूल मन्त्र नै छ, यहाँले शान्तिको सन्दर्भ पनि जोड्नुभयो। यद्यपि पछिल्लो दिनहरूमा जसरी पर्यटन प्रवर्धन हुनुपर्ने हो, जुन ढंगले चाहिँ हामीले ती अतिथि देवो भवको मूल मान्यतालाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्ने हो, त्यसमा कहीँ न कहीँ समस्या आएको छ एकातिर। अर्कोतिर व्यवसायको जुन सन्दर्भ यहाँले जोड्नुभयो, व्यवसायको सन्दर्भमा चाहिँ यदि हामी हेर्ने भने तथ्याङ्कगत रूपमा हाम्रो राम्रै देखिन्छ। अंग्रेजी वर्षको गत वर्षको तथ्याङ्क हेर्ने भने सरकारले 10 लाख भनेको थियो, त्योभन्दा माथिको संख्यामा पर्यटकहरूको नेपाल आगमन भयो यो अन्तर्राष्ट्रिय पर्यटकहरूको सन्दर्भ जोड्ने हो भने। अब यो वर्ष पनि राम्रो नै छ, उत्साहप्रद नै छ, यद्यपि हामीले अलिकति लक्ष्य हाम्रो ठूलो छ भनौँ। हाम्रो 16 योजनाले के भनेको छ भने वार्षिक पर्यटकको आगमनको संख्या चाहिँ 25 लाख बनाउने र जीडीपीमा योगदान जुन नगन्य छ, हुन त हामी एउटा ठूलो क्षेत्र यसमा छ, हाम्रो मुलुकको अर्थोपार्जनमा पर्यटन क्षेत्रले ठूलो योगदान गरिरहेको छ भने पनि त्यसको अलिकति कमी नै छ, त्यसलाई 7% पुर्याउने भनेर जुन लक्ष्य लिएको छ, त्यो योजनामा आजको दिनले अथवा यहाँहरूले अहिले बनाइरहेका योजनाहरूले, कार्यक्रमहरूले कसरी सम्बोधन गर्न सक्छ?
यही नै हो, हामी पहिले आफू आफ्नो विशेषताको बारेमा हामी आफू जानकार पनि हुनुपर्छ, विश्वस्त पनि हुनुपर्छ। हामीभित्र केही समस्या होला, आपसमा समस्या होला, तर दुनियाले नेपाललाई देख्दा नेपालको जुन विविधतापूर्ण संस्कृति छ यो संस्कृति उनीहरूका लागि जो यहाँ छैनन् र यहाँ आएर देख्छन् पहिलो पटक उनीहरूका लागि यो एउटा आफैमा एउटा मेची महाकाली हिमाल पहाड तराई यो आफैमा एउटा एउटा संग्रहालय जस्तो खुला संग्रहालय जस्तो सांस्कृतिक संग्रहालय जस्तो देखिन्छ किनकि यहाँको भाषा अहिले हाम्रो 131 भाषा पुगेका छन् नेपालमा बोलिने भाषाहरू जातीय हिसाबले वेशभूषाको हिसाबले हाम्रा धार्मिक सांस्कृतिक चाड पर्वका हिसाबले यो आफैमा विविधतापूर्ण छ र कोही बाहिरी मान्छे गैर नेपाली आएर हेर्न साथै उसका लागि यो एउटा अनुपम र अद्वितीय थलो अद्वितीय भूमिको रूपमा उसले जान्न सक्दछ पहिलो दोस्रो प्राकृतिक दृष्टिकोणले पनि त्यति नै विविधतापूर्ण छ र विशिष्ट पनि छ हामीसँग 8,000 मिटर भन्दा माथिका हिम श्रृङ्खला हिमालहरू नै जम्मा जम्मी संसारभरि 14 मध्येमा 8 हामीसँग छन् र 10 उच्च टप 10 हिम श्रृङ्खला मध्येमा दोस्रो र 9 छोडेर बाँकी हामीसँगै छन् हिमाल पहाड तराई जल जङ्गल जडीबुटी यो हाम्रो नेपालको विशेषताको रूपमा छ त्यसैले विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यो दुनियाँका लागि चाखलाग्दो विषय आएर यसबाट चाहिँ लाभान्वित हुने यसबाट अध्ययन अनुसन्धान अन्वेषण गर्ने र यसबाट केही सिक्ने र सिकाउने भूमिको रूपमा छ र यसलाई हामीले केवल प्रकाश पार्नुपर्नेछ दुनियाँका अगाडि हामीले यसलाई प्रकाश पार्नुपर्नेछ अब अहिलेको बिजनेस भाषामा बोल्दा यसको मार्केटिङ गर्नुपर्नेछ मार्केटिङ पछि यसलाई सहज बनाउनु पर्नेछ हाम्रो नागरिक उड्डयनको क्षेत्रलाई नेपालको आकाश सुरक्षित छ र त्यो सुचारू पनि छ भनेको बेला हामीले प्लेनबाट चाहिँ गन्तव्यमा पुग्न सक्छौँ अप्ठ्यारो पर्दा चाहिँ हेलिकप्टरबाट रेस्क्यु हुन सक्छ अथवा नेपालको सडक यातायात पनि रमणीय र प्राकृतिक दृष्टिकोणले हेर्दै बुझ्दै अवलोकन गर्दै र यसबाट लाभान्वित हुने यहाँको प्रकृति र यहाँको संस्कृतिको रसासर्जन लिने एउटा भूमि सुरक्षित भूमिको रूपमा छ भन्ने कुरा हामीले स्थल मार्गदेखि हवाई मार्गसम्मको हाम्रो आवागमनलाई सहज बनाउनु पर्नेछ यो सबैका लागि केवल हाम्रो मन्त्रालय मात्रै होइन कि समग्र सरकारले सरकारका निकायहरूले एकीकृत हिसाबले समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेछ त्यो दिशामा चाहिँ अब नेपालको पर्यटनको भिजन निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्नेमा म मन्त्री भएर आएको पनि 2-2.5 महिना भइसक्यो हामी बडो गहनताका साथ लागिरहेका छौँ यसलाई कसरी कार्यक्रममा बदल्ने यसलाई कसरी सहजतामा र अनुकूलतामा बदल्ने केवल वचनले होइन कि व्यवहारले नेपालको पर्यटन क्षेत्रलाई कसरी विकसित गर्ने भन्नेमा हामी केन्द्रित भएका छौँ र यो पर्यटन दिवस जुन विश्व पर्यटन दिवसको अवसर छ यो अवसरलाई अझ एउटा कोसे ढुङ्गा मान्दै यसबाट केही शिक्षा लिँदै अरू देशहरूले गरेको पर्यटन क्षेत्रको विकासको अभ्यासलाई समेत अनुसरण गर्दै उहाँहरूको अभ्यासबाट पनि हामीले चाहिँ त्यो अनुभवलाई पनि उपयोग गर्दै अगाडि बढ्नुपर्छ भन्ने किसिमको चाहिँ मन्त्रालयले तत्परताका साथ काम गरिरहेको म यहाँ मार्फत सबैलाई आग्रह गर्न चाहन्छु
हजुर हुन त यहाँले अलिकति उल्लेख गरिसक्नुभयो अब नेपाल एक हिसाबले भनौँ न पैदल पर्यटनको लागि पनि एउटा गन्तव्य राम्रो गन्तव्य मानिन्छ यद्यपि हवाई मार्ग र सड़क मार्ग जुन अपरिहार्यता छ सड़क मार्गको सन्दर्भ यहाँको मन्त्रालयको मात्रै भएन अन्य सरकारवालाहरूसँग अन्य मन्त्रालयसँग सम्बद्धहरूसँग छलफल गर्ने सन्दर्भ यहाँले उठाउनुभयो हवाई मार्गको सुरक्षाको जुन सन्दर्भ छ हवाई सुरक्षाको जुन सन्दर्भ छ समग्रतामा हवाई सुरक्षाको सन्दर्भ चाहिँ एकदम पेचिलो बन्यो हामीका यसको समाधान के छैन अथवा यो भइरहन्छ बेला बेलामा यो यस्तै हो भइरहन्छ भन्ने हो कि अथवा यसमा हामी सुधार गर्न सक्दो रहेछौँ किनभने विभिन्न अध्ययन आयोगहरू बने समितिहरू बने ती आयोग र समितिहरूले प्रतिवेदन पनि दिएका छन् यहाँ मन्त्रीका रूपमा आएको 2.5 महिनामा यहाँले गरेको अध्ययनले के सुधारका गुन्जायसहरू कति छन् अथवा कति गर्न सकिन्छ सम्बोधन किन भइरहेको छैन
हामीले नेपालको आकाश सुरक्षित छैन भन्ने जुन चिन्ता जाहेर गरिरहेका छौँ त्यो चिन्ता स्वाभाविक छ र त्यसलाई सुरक्षित बनाउन भरमगदुर प्रयत्न गर्नुपर्छ त्यसमा दुविधा छैन विशेष गरी यूको सेफ्टी लिस्ट हाम्रा लागि एउटा ठुलो चुनौती बनेको छ त्यो सेफ्टी लिस्टबाट हामीले मुक्त हुने र नेपालको आकाश सुरक्षित छ भनेर यूले नै भन्न लाउने स्वीकार गर्न लाउने त्यसका लागि विभिन्न प्रयत्न भएका छन् र इन्डिकेटरहरूमा काफी सुधार भएको छ यो एउटा पक्ष हो भने अर्कोतिर जति असुरक्षित छ त्योभन्दा असुरक्षित छ भन्ने कुराको जुन चर्चा गर्छौँ, असुरक्षित छ भन्ने कुराको जुन भाष्य निर्माण गर्ने काम हामी आफैले गर्छौँ, त्यसमा पनि हामीले चाहिँ एउटा सन्तुलित दृष्टिकोण दिन जरुरी देख्छु मैले। असुरक्षित छ, सुरक्षित बनाउने सन्दर्भमा हाम्रा प्रयत्न रहनुपर्छ, तर असुरक्षित छ भनेर एकदमै ठुलो हल्लाखल्ला मचाउने कुराले चाहिँ झन् असुरक्षा को एक प्रकारको प्रचारबाजी हुने काम हुन्छ, त्यसमा हामी सचेत हुनुपर्छ भन्ने लाग्छ। यसै सन्दर्भमा हामीले चाहिँ यो नागरिक उड्डयन क्षेत्रको सेवा प्रदायक निकाय र नियमनकारी निकाय अलग हुनुपर्छ भन्ने निचोड सबैतिरबाट चाहिँ निष्कर्ष सबैतिरबाट त्यो सुझाव प्राप्त भएकै कारणले
अहिलेको समस्याको समाधान त्यो चाहिँ भनौँ न प्राधिकरणलाई अलग अलग दुईटा बनाउनु नै हो अथवा के हो
त्यो 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 एउटा समाधान एउटा समाधान मात्रै हो
त्यो भयो भने त्यो भयो भने सुरक्षा बढ्छ।
हजुर, त्यो ऐन चाहिँ हामीले अहिले क्याबिनेटमा मन्त्री परिषदमा गइसकेको अवस्था छ, त्यो एउटा एउटा विकल्प हो, तर त्यति मात्रैले हुँदैन। यो सेफ्टी भनेको एउटा कल्चर पनि हो, सेफ्टी चाहिँ यात्रुमा आत्म अनुशासन, प्लेन चढ्न जाँदा देखाउनु पर्ने आत्म अनुशासनको कुरा गर्नुहोस्, अथवा सेक्युरिटी चेक गर्नेले चाहिँ उसले आफ्नो डिसिप्लिनभित्र तेरो मेरो नबनिकन कुनै मोह कुनै पनि प्रकारको चाहिँ कन्सिडर गर्ने कल्चर छ नि, त्यो कल्चर होइन कि मैले मेरो डिसिप्लिनमा मेरो प्रोटोकलमा चाहिँ स्ट्रिक्टली चाहिँ प्रस्तुत हुनुपर्छ व्यवहार गर्नुपर्छ भन्ने सुरक्षा जाँच गर्ने व्यक्तिको पाइलटको त्यसपछि त्यहाँभित्र काम गर्ने अरू चाहिँ ग्राउन्ड ह्यान्डलिङदेखि लिएर काम गर्ने मानिसहरूको यो सबैको एउटा चाहिँ सेफ्टी कल्चर, त्यो कल्चरको जरुरी हुन्छ, आत्म अनुशासनको जरुरी हुन्छ, त्यतातिर पनि हामीले एउटा जागृति र जागरण ल्याउन जरुरी छ। अरू कतिपय विषयहरू छन् सेफ्टीका सन्दर्भमा हामी सचेत हुन जरुरी छ। यो एउटा पाटो जुन नेपाली आकाश सुरक्षित छ भन्ने कुराको विश्वास विश्वभरि फैलाउनु पर्ने एउटा पाटो। दोस्रो चाहिँ हाम्रो आफ्नो जुन ध्वजावाहक जुन नेपाल एयरलाइन्स छ त्यसलाई सुदृढ गर्नुपर्ने, सबलीकरण गर्नुपर्ने, बढीभन्दा बढी चाहिँ एयरक्राफ्टहरू जो डोमेस्टिक हाम्रो आन्तरिक उडानका लागि पनि भनेको बेलामा उपलब्ध हुन्, अन्तर्राष्ट्रिय उडानमा पनि हामीले चाहिँ हाम्रा चाहिँ एयरक्राफ्टहरूलाई हाम्रा फ्लाइटहरूलाई लिएर जान सकौँ, हाम्रो ध्वजावाहक बलियो हुन साथै अरू निजी र अन्तर्राष्ट्रिय स्तरका अरू एयरलाइन्सले गर्न सक्ने सम्भावित मनोमानी त्यसलाई हामी नियमन गर्न सक्छौँ अथवा त्यसलाई नियन्त्रण गर्न सक्छौँ, उनीहरूले त्यो गर्न सक्दैनन्। यो दुईटै कुरा, नेपालको आकाश सुरक्षित छ भन्ने कुराको प्रत्याभूति गर्ने र त्यसको व्यवस्थापन गर्ने प्रबन्ध गर्ने कुरा र नेपाल एयरलाइन्सलाई सुदृढ बनाएर हामीसँगै चाहिँ एउटा सशक्त एयरलाइन्स छ, नेपालको राष्ट्रिय ध्वजावाहक आफैमा सशक्त छ, कुनै पनि अवस्थामा यसले सेवा पुर्याउन सक्छ, देशभित्र पनि पुर्याउन सक्छ, देश बाहिर पनि पुर्याउन सक्छ भन्ने कुराको विश्वास जगाउने, यो दुईटा काम गर्न सक्यौँ भनेदेखि नेपालमा आउने मान्छेको सङ्ख्या बढ्छ। किनकि बाहिरबाट आउने मान्छेले कमभन्दा कम दिनमा धेरैभन्दा धेरै ठाउँ हेर्न चाहन्छ, धेरैभन्दा धेरै अनुभव हासिल गर्न चाहन्छ, अध्ययन अन्वेषण गर्न चाहन्छ, त्यसका लागि हवाई यातायात सबभन्दा सहज माध्यम हो हाम्रो जस्तो पहाडी मुलुकका लागि। जतिसुकै गुणस्तरीय सडक बनाए पनि प्लेनले हवाई मार्गले नागरिक उड्डयनले दिने सेवा, छोटो समयमा दिने सेवा, त्यो अर्को कुनै विकल्पले हाम्रो जस्तो मुलुकमा दिन सक्दैन र नेपालमा नेपालको नागरिक उड्डयन क्षेत्रको स्कोप पनि ज्यादा छ र यसको स्कोप अनन्त कालसम्म छ, यो कहिले यसको स्कोप चाहिँ सिद्धिँदैन, यो बढ्दै जान्छ। त्यो दृष्टिकोणबाट हामीले यसलाई नेपालको आकाश सुरक्षित छ भन्ने कुरा र नेपाल एयरलाइन्स सशक्त छ भन्ने कुरा हामीले व्यवहारमा देखाउनुपर्छ। म अहिले त्यतापट्टि बढी फोकस भएको छु, त्यो हुन साथै नेपालको विविधतापूर्ण प्रकृति र विविधतापूर्ण चाहिँ संस्कृतिलाई अवलोकन गर्नेहरूको संख्या बढाउने कुरामा कुनै कठिनाइ हुन्न भन्ने लाग्छ मलाई।
हजुर, मन्जुका तर्फबाट हालै आएको एउटा अभिव्यक्तिको अलि चर्चा पनि भइरहेको छ कि सबै प्रदेशले एउटा एउटा जहाज किनौं, ती जहाजमा प्रदेशको संकेत राखौं र व्यवसायका लागि अघि बढ़ौं भन्ने, अब यसको सम्भावना कति छ भनौं न, यो एउटा अब पछिल्लो दिनमा फेरि अलिकति लोकप्रियताको चाहिँ नेताजीहरूमा पनि त्यसको भोक अब कसरी लोकप्रिय भइन्छ भनेर बोल्ने पनि क्रम छ, यद्यपि यो निकै चर्चामा छ र यो सम्भावनाको क्षेत्र पनि हो, यसमा कति सम्भव देख्नुहुन्छ यो विषय एउटा। अब अर्को कारण के भने अब निजी क्षेत्र विस्तारित हुनु या निजी क्षेत्रले आफूलाई विस्तार गर्नु त राम्रो कुरा हो तर सरकार जसरी नराम्ररी साँगुरिन पुगेको छ यो त्यति ठिक होइन भन्ने टिप्पणीहरू पनि छन् र त्यो वास्तविकता पनि हो अब यहाँ आफै पनि एउटा भनौँ न भौगोलिक विकटताको क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ यहाँ मन्त्री भइसकेपछि अब बाजुराका मानिसले बैतडीका मानिसले फलानु जिल्लाका मानिसले भोजपुरका मानिसले होइन हाम्रो जस्तै जिल्लाको व्यक्ति मन्त्री हुनुभएको छ अब हामीले नियमित सेवा पाउँछौं कि नेपाल एयरलाइन्सको भनेर अपेक्षा पनि गरिरहेछन्
सही कुरा गर्नुभयो यहाँले अब वास्तवमा हामी केन्द्रमा अहिले जुन खालको अवस्था छ विगतमा पनि प्लेनहरू खरिद गर्ने सम्बन्धमा जे समस्याहरू खडा भएका छन् त्यसले गर्दा चाहिँ हामी संहितामा पनि गएका छौँ संहितामा गएको कारणले हाम्रा प्रदेश सरकारहरूलाई अगाडि सार्ने र यसको चाहिँ जोहो गर्ने काम आर्थिक जोहो गर्ने काम उहाँहरू मार्फत गर्ने हामीले उहाँहरूले अगाडि सार्ने उहाँहरूले सँगसँग पनि अनुदान अथवा चाहिँ सङ्घको पनि पुँजी लगाउन सक्नुहुन्छ स्थानीय तहहरूको पुँजी पनि लगाउन सक्नुहुन्छ र आफ्नो पुँजी पनि लगाउन सक्नुहुन्छ त्यति मात्रै होइन हामी मोडालिटीमा छलफल गर्दैछौँ व्यक्तिहरूसँग चाहिँ शेयर आह्वान गर्न पनि सक्नुहुन्छ जसले गर्दा प्लेन खरिद गर्ने पैसाको जोह गर्ने काम चाहिँ प्रत्येक प्रदेशले आफ्नो आफ्नो एउटा एउटा ट्विनिटर हामी किन्छौँ भन्ने ढङ्गले गर्नुभयो भने अनि उहाँहरूको सक्रियतामा नै उहाँहरूको अग्रसरतामा नै G2G को माध्यमबाट हुन्छ अथवा चाहिँ त्योभन्दा अरू पारदर्शी कुनै माध्यम हुन्छ त्यो पारदर्शी माध्यमबाट खरिद गर्न सकिन्छ र त्यसलाई सङ्घ सरकारले चाहिँ केवल यो चाहिँ पारदर्शितामा केही समस्या छ कि भन्ने कुराको सुपरभिजन मात्रै गर्ने जसले गर्दा विगतमा प्लेन खरिद गर्दाखेरि देखिएका एयरक्राफ्टहरू खरिद गर्दा देखिएका विवादहरू छन् ती समाप्त हुने र त्यसले चाहिँ न्यूनता पाउने त्यो विवादको चाहिँ सम्भावना चाहिँ गुन्जाय स्वतः घट्ने एउटा यो दोस्रो सम्बन्धित प्रदेशका चाहिँ एउटा मात्रै भए पनि ध्वजावाहक एयरक्राफ्ट नेपाल एयरलाइन्सको एयरक्राफ्ट सम्बन्धित प्रदेशमा बस्छ कर्णालीको सुर्खेतमा बस्छ सुदूरपश्चिमको धनगढीमा बस्छ कोशीको विराटनगरमा बस्ला पुरै त्यो नेपाल एयरलाइन्सकै ध्वजावाहक एयरक्राफ्ट हो त्यसमा चाहिँ कोशीको कोशी नाम लेखिएको हुन्छ सुदूरपश्चिमको सुदूरपश्चिम नाम लेखिएको हुन्छ कर्णालीको कर्णाली नाम लेखिएको हुन्छ त्यो सञ्चालनको खरिदको विषयमा पहिले चाहिँ कसरी चाहिँ आर्थिक सङ्कलन गर्ने भन्ने कुरा पछि सञ्चालन गर्दाखेरि के गर्ने भन्ने कुराको एउटा विस्तृत ठोस चाहिँ मूर्त कार्ययोजना र मोडालिटी तयार गरिसकेपछि कम्तीमा सातवटा प्रदेशमा सातवटा चाहिँ ट्विनिटर मात्रै भइदियो भने सम्बन्धित प्रदेशभित्र उनीहरूले उडान गर्छन् आफ्नो प्रदेशको राजधानीबाट सम्बन्धित प्रदेशभित्रका अरू चाहिँ एयरपोर्टहरूमा चाहिँ उडान गर्ने गर्छन् र जसले गर्दा अहिलेको अवस्थामा अहिले एउटा मात्रै ट्विनिटर पनि हामी रेगुलर सञ्चालन गर्न सकिरहेको अवस्था छैन सातवटा ट्विनिटरहरू एकैपटक नेपालमा सुचारू हुन थाल्दाखेरि आन्तरिक उडानलाई निकै ठुलो सहजता हुन्छ भन्ने हिसाबले निकालिएको एउटा विकल्प हो र यसमा नेपाल एयरलाइन्सले पनि अध्ययन चाहिँ एउटा कार्यदल बनाएर अगाडि बढाइसकेको छ मैले आफूले भने मैले आएपछि डेढ दुई महिना यो बितिसक्दाखेरि के विकल्प हुन सक्ला भनेर मैले आफूले सोचेको एउटा चाहिँ विकल्प हो यो विकल्पका बारेमा मोडालिटीमा गएर हामी टुङ्गोमा पुग्यौँ भने यो एउटा सहजता प्राप्त हुन्छ भन्ने लाग्छ अनि सङ्घको सरकारले चाहिँ न्यारो बडी र चाहिँ वाइड बडीहरू पनि हामीसँग पर्याप्त छैनन् जसले गर्दा अन्तर्राष्ट्रिय उडान हामीले राम्रो गरी गर्न सकिरहेका छौँ जसका कारणले अरू विदेशका चाहिँ एयरलाइन्सहरूले चाहिँ हामीमाथि महँगो टिकट थोपरिरहेको अवस्था छ त्यसका विकल्प पनि के हुन सक्छन् त्यस्तै पारदर्शी ढङ्गले एयरक्राफ्टहरूको व्यवस्था गर्ने विकल्प के हुन सक्छ भन्नेमा हामी त्यही मोडालिटीमा यहाँ सोच्ने र नेपाल एयरलाइन्स भनिसकेपछि प्लेनहरू चाहिँ नथपिकन एयरक्राफ्टहरू नथपिकन हामीले चाहिँ यो क्षेत्रलाई व्यावसायिक बनाउन पनि सक्दैनौँ नेपाल एयरलाइन्सलाई सशक्त नबनाउन साथै हाम्रो सेवा लिने दिने जुन
मन्जु हजुर जुन जुन यो सेवा
त्यो दिशामा जाने हिसाबले हामीले सोचेका हौँ
हजुर अब आज हामी पर्यटन दिवसकै दिनमा कुराकानी गरिरहँदा मूल रूपमा हाम्रो लक्ष्य यो दिवसको लक्ष्य विदेशी पर्यटकहरूको आगमन बढाउने नै हो हाम्रो पहिलो प्राथमिकता पनि त्यही हो अब जुन जसरी सरकारले प्रयास गर्नुपर्ने हो सरकारका तर्फबाट हुनुपर्ने प्रयास हो त्यो सँगै निजी क्षेत्र पनि ठूलो चाहिँ रूपमा यो पर्यटन क्षेत्रमा आबद्ध छ निजी क्षेत्रको उनीहरूको स्वामित्व छ उनीहरूको भूमिका छ अब सेवादाताहरू भनौँ होटल भनौँ ट्रेकिङ भनौँ टुर्स भनौँ ट्राभल्स भनौँ यी यावत क्षेत्र छ यी क्षेत्रहरूले गरिरहेका सेवालाई सरकारले नियमन कसरी गरिरहेको छ ती क्षेत्रलाई अझ बढी राम्रो बनाउने सन्दर्भमा मन्त्रालयले के गर्न सक्छ
ठिक भन्नुभयो यो निजी क्षेत्र नै अगाडि सर्नुपर्छ मैले देख्दा चाहिँ यो हाम्रो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुन छ र मुख्य गरी नेपालले नै बोकेको, सरकारले बोकेको र हाम्रो मन्त्रालयले बोकेको पर्यटन क्षेत्रको विस्तार र विकासमा बोकेको जुन लक्ष्य छ त्यो लक्ष्य हासिल गर्नका लागि अगाडि अगाडि निजी क्षेत्र हुनुपर्छ, पछाडि पछाडि हामी हुनुपर्छ। नीति हामीले सजिलो सहज उहाँहरूलाई अनुकूल बनाइदिनुपर्छ, कानुन सहज बनाइदिनुपर्छ, काम चाहिँ उहाँहरूले गर्नुपर्छ र त्यो काममाथि नियमन गर्ने काम हामीले बडो निष्पक्षताका साथ राम्रो गर्ने व्यवसायीले चाहिँ अगाडि बढ्ने वातावरण जो निष्ठापूर्वक लागेको छ, इमानका साथ लागेको छ, व्यावसायिकताका साथ लागेको छ, उसले अगाडि बढ्ने वातावरण बनाइदिने हो भने त्यसमा केही कमी कमजोरी विकृति छन् र त्यो विकृतिलाई पृष्ठपोषण गर्ने कुनै त्यस्तो पक्ष निजी क्षेत्र पनि छ भने त्यसमाथि नियन्त्रण गर्ने काम पनि सरकारले गर्नुपर्छ। त्यसका लागि हामीसँग स्पष्ट नीति र कानुनहरू बन्नुपर्छ। मलाई के लाग्छ, म के विश्वास तपाईँलाई दिलाउन चाहन्छु भने आउने हिउँदे अधिवेशन जसलाई हामी विधेयक अधिवेशन पनि भन्छौँ, हाम्रा दर्जनभन्दा बढी चाहिँ विधेयकहरू आउने हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने गरी पूर्व तयारी अवस्थामा छन् हाम्रा। हवाई नीति, संस्कृति नीति र चाहिँ पर्यटन नीति पनि चाहिँ यसलाई समसामयिक सुधार र परिवर्तन हामी गर्दैछौँ र त्यसमा आधारित भएर हाम्रा विभिन्न ऐनहरू, कतिपय ऐनहरू परिमार्जन गर्नुपर्नेछ, कतिपय ऐनहरू नयाँ बनाउनु पर्नेछ। यो सबै कुराले हामी चाहिँ निजी क्षेत्रलाई अनुकूलता, व्यावसायिकताका लागि अनुकूलता प्रदान गर्ने गरी हाम्रा नीति र हाम्रा कानुनहरू बनाउनेछौँ र उहाँहरूमाथि हामीले अनुगमन गर्ने, सरकारले चाहिँ अनुगमन गर्ने, त्यसलाई पनि चुस्त र प्रभावकारी बनाउने दिशामा हाम्रा नीति र हाम्रा कानुनहरू निर्माण गर्ने काम गर्नेछौँ र यो आउने हिउँदे अधिवेशनलाई पर्यटन क्षेत्रको चाहिँ महत्त्वपूर्ण कानुनहरू बन्ने एउटा चाहिँ अधिवेशनको रूपमा चाहिँ संसदको अधिवेशनको रूपमा मैले लिएको छु र त्यही हिसाबले चाहिँ हामी पूर्व तयारी गरिरहेका अवस्थामा छौँ। यो कुरालाई अझ गति दिन्छौँ। अब हिउँदे अधिवेशन सुरु हुँदा हुँदै हामीले हाम्रो चाहिँ तयारीलाई, गृह कार्यलाई चाहिँ एउटा निचोड र निष्कर्षमा पुर्याउने छौँ।
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ भनौँ न। अब हाम्रो जुन पर्यटकीय चाहिँ पूर्वाधारहरू छ, जुन प्रकृति प्रदत्त पूर्वाधारहरू भनौँ एक प्रकारले भन्यो भने, अथाह सम्भावना भएका भूस्वर्गहरू, कर्णालीका कति क्षेत्र, सुदूरपश्चिमका कति क्षेत्र, साबिकको मध्यपश्चिमका कति क्षेत्र, ती अझै मानिसहरूको आँखामा परिसकेका छैनन्, परेका छैनन्, पर्नुपर्ने मानिसहरूको आँखामा परेका छैनन्। काठमाडौँ, पोखरा, चितवन, धुलिखेल, नगरकोट, केही हिमाल क्षेत्र नेपालको खास करिब करिब भनौँ न चाहिँ पर्यटकीय क्षेत्र भनेर यिनै क्षेत्र जहाँ अहिले बढी चाहिँ अब निजी क्षेत्रको पनि लगानी छ, काम पनि त्यहीँ भइरहेको छ, विदेशी पर्यटकहरूको पनि अलिक खर्चका हिसाबले पनि अलिक सहज यतै हुने भएका हुनाले यतैतिर गरिएको छ भनेर पर्यटन व्यवसायीहरू भनिरहनु भएको छ। ती क्षेत्र जो भर्जिन क्षेत्र छन्, जसलाई वास्तवमा हामीले जोड्नुपर्नेछ पर्यटन क्षेत्रमा, व्यवसायको क्षेत्रमा, केही योजनाहरू बनाउनु भएको छ?
निश्चित रूपमै हामी यसमा विशेष योजनाहरू बनाउँछौँ। तपाईँले भने जस्तो आएका पर्यटकहरू पनि चलन चल्तीको क्षेत्रभन्दा हामीले वातावरण बनाउन साथै त्यो दुर्लभ र मानिसहरू नपुगेको, तपाईँले अघि नै भन्नुभयो जस्तो भर्जिन क्षेत्रतिरै जान चाहन्छन्। त्यसका लागि हामीले हवाई यातायातलाई अघि नै भनियो जस्तो कसरी चाहिँ प्रभावकारी बनाउने र विश्वसनीय बनाउने र सडक यातायातलाई पनि कसरी विश्वसनीय बनाउने र अनि विभिन्न पदमार्गहरू विभिन्न ठाउँमा जहाँ मानिसहरू चाहिँ साहसिक पर्यटनदेखि लिएर त्यो प्रकारको पर्यटनमा रमाउन खोज्छन् त्यसका पूर्वाधारहरू खडा गर्ने दिशामा हाम्रो मन्त्रालयसँग सम्बद्ध निकाय र हाम्रो मन्त्रालयले गर्नुपर्ने अरू मन्त्रालयहरू र अरू निकायहरूसँग गर्नुपर्ने समन्वयलाई हामीले एउटा एकीकृत प्रणालीभित्र, एकीकृत कार्यक्रमभित्र, कार्ययोजनाभित्र, हाम्रो आफ्नो मार्गचित्रबाट राखेर हामी अगाडि बढ्छौँ। त्यसका लागि विभिन्न खालका चाहिँ योजनाहरू, कार्ययोजनाहरू बनिसकेको अवस्था छ र त्यसलाई कार्यान्वयनको दिशामा लिएर जाने र प्रतिफलहरू देखाउने गरी हामी यथाशीघ्र काम गर्छौँ।
मन्जु, आजका लागि यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धन्यवाद छ र यो विश्व पर्यटन दिवसको अवसरमा सबैलाई मेरो शुभकामना पनि छ।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे। आज पर्यटन दिवसका सन्दर्भमा अन्तर्सम्वादमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।